السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فإن خير الحديث كتاب الله وخير الحج حج محمد صلى الله عليه وسلم. 20 پارا ہے. أمن خلق السماوات والأرض وأنزل لكم من السماء ماء فأنبتنا به حدائق ذات بهجة ما كان لكم أن تنبتوا شجرها أإله مع الله بل هم قوم يعدلون. بھلا بتاؤ تو آسمانوں اور زمین کو کس نے پیدا کیا؟ کس نے آسمان سے بارش برسائی پھر اس سے ہرے بھرے بارونق باغات اگا دیے؟ ان باغوں کے درختوں کو تم ہرگز نہ اگا سکتے تھے. کیا اللہ کے ساتھ اور کوئی معبود بھی ہے؟ بلکہ یہ لوگ ہٹ جاتے ہیں سیدھی راہ سے. امن جعل الارض قرارا، کیا وہ جس نے زمین کو قرارگاہ بنایا اور اس کے درمیان نہریں جاری کر دیں اور اس کے لیے پہاڑ بنائے اور دو سمندروں کے درمیان روک بنا دی، کیا اللہ کے سوا کوئی اور معبود بھی ہے؟ بلکہ ان میں سے اکثر کچھ جانتے ہی نہیں. امن یجیب المضطر اذا دعاہ ویکشف السوء، بے کس کی پکار کو جبکہ وہ پکارے کون قبول کرتا ہے؟ کون قبول کر کے سختی کو دور کرتا ہے اور تمہیں زمین کا خلیفہ بناتا ہے؟ کیا اللہ تعالیٰ کے ساتھ اور معبود ہے؟ تم بہت ہی کم نصیحت اور عبرت حاصل کرتے ہو. کیا وہ جو تمہیں خشکی اور تری کی تاریکیوں میں راہ دکھاتا ہے اور جو اپنی راہ سے پہلے ہی خوشخبریاں دینے والی ہوائیں چلاتا ہے، کیا اللہ کے ساتھ کوئی اور معبود بھی ہے جنہیں یہ شریک کرتے ہیں؟ ان سب سے بلند بالتر اللہ تعالی ہے. امن یبدا الخلق ثم یعیدہ، کیا وہ جو مخلوق کی اول بار پیدائش کرتا ہے پھر اسے لوٹائے گا؟ اور جو تمہیں آسمان اور زمین سے روزیاں دے رہا ہے، کیا اللہ کے سوا کوئی اور معبود ہے؟ کہہ دیجئے کہ اگر سچے ہو تو اپنی دلیل لاؤ. قل لا يعلم من في السماوات والارض الغيب الا الله، کہہ دیجئے کہ آسمانوں والوں میں سے اور زمین والوں میں سے سوائے اللہ کے کوئی غیب نہیں جانتا. انہیں تو یہ بھی معلوم نہیں کہ کب اٹھا کھڑے کیے جائیں گے، بلکہ آخرت کے بارے میں ان کا علم ختم ہو چکا ہے، بلکہ یہ اس کی طرف سے شک میں ہے، بلکہ یہ اس سے اندھے ہیں. یہ ترکو نمبر ایک. اس کا عنوان کیا ہے؟ وہ کون ہے؟ آپ نے دیکھا کہ اس میں 14 مختلف صفات سامنے آئی کہ جس کے ناطے سے مشرکین مکہ جو اللہ کے سامنے اللہ تعالیٰ کی ذات میں شریک کرتے تھے، تو ان سے مختلف چیزوں کا پوچھا گیا کہ بتاؤ کہ یہ دنیا میں جو ہونے والے کام ہیں یہ کون کرتا ہے. دیکھیے، آسمان و زمین کو کس نے پیدا کیا؟ آسمان سے پانی کس نے اتارا؟ خوش نما باغات کس نے اگائے؟ کیا اللہ کے سوا کوئی دوسرا بھی ہے اس کام میں شریک؟ کس نے زمین کو جائے قرار بنایا، دریا رواں کیے، پہاڑوں کی میخیں گاڑیں، پانی کے ذخیرے کے درمیان پردے حائل کیے؟ کل بات ہوئی تھی نا، دو پانی جو ملتے. کون ہے جو بے قرار کی پکار کو سنتا ہے؟ کون ہے جو تکلیفوں کو دور کرے؟ کون ہے جس نے انسان کو خلیفہ بنایا؟ وہ کون ہے جو خشکی اور سمندر کی تاریکیوں میں تمہیں راستے دکھاتا ہے؟ کون ہے جو اپنی رحمت سے آگے ہواؤں کو خوشخبری بنا کر بھیجتا ہے؟ کون ہے جو خلق کی ابتدا کرتا ہے پھر اعادہ دوبارہ بھی پیدا کرے گا؟ اور آسمان و زمین سے رزق دینے والا کون ہے؟ اور کون ہے جو آسمان و زمین کے حالات کو جانتا ہے؟ کیا آپ کے دل میں ان باتوں کو سنتے وقت اللہ تعالیٰ کی ہیبت پیدا ہوئی؟ مجھے تو پڑھتے ویسے لگ رہا تھا کہ کوئی بھی تو نہیں ہے، اتنی بڑی ذات، اتنی بڑی بڑی باتوں کا ذکر ہے، اور ہم آپ دیکھیے کہ اللہ تعالیٰ کے ساتھ نہ جانے کتنا شرک کر دیتے ہیں، کتنوں اوروں کی بڑائی کو دل میں رکھتے ہیں. حالانکہ حقیقت کیا ہے کہ جس بندے کو صحیح معنوں میں توحید سمجھ آ جائے پھر وہ کسی اور سے متاثر نہیں ہوتا. اللہ تعالیٰ نے اتنی صفات کے باوجود پھر بھی انسان کی کچھ برائیوں کا ذکر کیا کہ اتنے واضح حقائق آنے کے باوجود سیدھے راہ سے ہٹ کے چلتا ہے. نادان ہے, کم سوچتا ہے, بہت ہی کم دلائل دیتا ہے اپنی گمراہی کے. آخرت کا علم ان سے گم ہو گیا, بل ادارک علمہم فی الآخرہ, آخرت کی طرف سے بلکہ شک ہے اور آخرت کی طرف سے اندھے ہیں. اسی لیے تو جھوٹے معبود بنتے ہیں نا, کہ جو نہ سنتے ہیں نہ غیب کا علم جانتے ہیں اور ان کو یہ بھی نہیں پتا کہ ہم کب اٹھائے جائیں گے. پورا ہی رکوع جو ہے انسان کو توحید کی دعوت دیتا ہے, اللہ کے بن جاؤ. مکہ والے ہر بات کے جواب میں یہ کہتے رہے کہ اللہ اللہ اللہ, اس کے باوجود مشرک کیوں قرار پائے؟ اس لیے کہ توحید کی تین اقسام ہوتی ہیں. توحید پھر ربوبیہ, رب ہونے میں, یعنی اللہ تعالیٰ کے سوا کسی اور نے اس دنیا کے نظام کو نہیں چلایا نہ چلا رہا ہے. توحید پھر صفات, اللہ تعالیٰ کی صفات میں کوئی شامل نہیں, یہی جیسے دعاؤں کا سننا, اولادوں کا دینا. اور تیسری ہوتی ہے توحید فی العبادہ, کہ عبادت صرف اللہ کے لیے ہے. پہلی صفت جو ہے توحید پھر ربوبیت, اس کے قائل تھے مکہ والے, یاد رکھیے. شرک کہاں آیا؟ پھر صفات میں اور عبادات میں. کہتے تھے کوئی اور بھی دعائیں سن لیتا ہے, یہ صفات میں شرک ہو گیا. کوئی اور بھی ہمارے دل کے بھید جانتا ہے, کوئی اور بھی ہمارے راز جانتا ہے, کوئی اور بھی ہماری مدد کر سکتا ہے. اور اسی طرح یہ سوچنا کہ رکوع سجدہ قیام کسی اور کے آگے بھی کیا جائے, یہ عبادت کا شرک ہے. عموماً لوگوں کے اندر یہی شرک پایا جاتا ہے. ضرورت کس بات کی ہے؟ کہ لوگوں کو صحیح معنوں میں توحید کا علم ہو, تاکہ انسان کہیں اور تو نہ بھٹکے. اب دیکھیے کہ انسانی زندگی پر توحید کے گہرے اثرات آتے ہیں. 8 پوائنٹ آپ کے سامنے رکھوں گی, اس نیت سے سنیے اور اپنا جائزہ بھی لیں گے انشاء اللہ تعالی, کہ کیا میرے اندر توحید ہے, کیا میں مواحدہ ہوں. کیونکہ بہت مجھے غم لگنے لگتا ہے جب میں ایسی آیتوں کو پڑھتی ہوں, کہ کہیں ایسا نہ ہو کہ بہت سارے جو اپنے آپ کو بہت اچھا سمجھ رہے ہیں کہیں اللہ کی نظر میں مشرک نہ ہوں. جیسا کہ مکہ والے بھی اپنے آپ کو مشرک نہیں کہتے تھے, تو ہم کن چیزوں سے دیکھیں گے کہ ہمارے اندر توحید ہے کہ نہیں. کچھ اثرات اس کے ہوتے ہیں. پہلا اثر جو توحید بندے کے دل میں اثر ڈالتی ہے وہ کیا ہے؟ کہ وسعت قلبی اور وسعت نظری شروع ہو جاتی ہے. تنگ نظر نہیں رہتا انسان, کیونکہ وہ پوری کائنات کو ایک مالک کی ملکیت سمجھتا ہے. دوسری چیز خودداری, انسان میں عزت نفس پیدا ہوتی ہے, اللہ پر یقین, دوسری تمام طاقتوں سے بے خوف اور بے نیاز کر دیتا ہے. اور یہی چیز پھر انسان دوسروں سے, پھر اس کو وہ معاملہ نہیں رہتا جو کہ مشرکوں کو رہتا ہے. کہتے ہیں نا, خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے, بتا تیری رضا کیا ہے. جب ایک بندے کی زندگی میں صرف رب کے ساتھ تعلق ہو جاتا ہے نا, تو پھر رب بھی اس کی مرضی کے کام کرتا ہے. اسی طرح اگلی چیز انکساری اور توازو, گھمنڈ کا خاتمہ ہو جاتا ہے, انسان انسان بننے لگتا ہے. دوسروں کے لیے اس کے دل میں نرمی کے, ہمدردی کے, احسان کے جذبات پیدا ہوتے ہیں. جائزہ لیتے جائیں اپنا ساتھ ساتھ, کیا میرے اندر یہ چیزیں ہیں. پھر اگلی چیز ہوتی ہے نفس کی پاکیزگی. جب نفس جعلی خداؤں سے پاک ہو جاتا ہے نا, تو صالح عمل کی طرف رغبت پیدا ہوتی ہے. اور اگلی چیز پر امید ہونا, اللہ کی وحدانیت پر ایمان مایوسیوں کا قلعہ کما کر دیتا ہے. کیونکہ انسان کو پتہ ہے کہ میرا رب وہ ہے جو سارے خزانوں کا مالک ہے. اللہم مالک الملک تؤتی الملک من تشاء. پھر اس کے بعد چھٹی خوبی پیدا ہوتی ہے عزم, حوصلہ, صبر اور توکل. اللہ کی رضا کے لیے کام کرنے کا جذبہ ایسا عزم پیدا کر دیتا ہے کہ تمام مشکلات اور آزمائشیں صبر اور توکل سے جھیلتا ہے. تھوڑ دلا نہیں ہو جاتا, چھوٹی چھوٹی باتوں پر رونے نہیں لگ جاتا, میں نہیں کر سکتی دین کا کام, مجھے نہیں پڑھنا, مجھے نہیں مدد کرنی, مجھے نہیں یہ کرنا, بس بہت ہو گیا, مجھے نہیں پہننا حجاب. نہیں, وہ تو چھوٹی چھوٹی آزمائشوں کو مسکرا کے ٹال دیتا ہے, الجھتا نہیں, جھگڑتا نہیں, لیکن صبر اور توکل. پھر ساتویں چیز بہادری اور جرت. اس کا ایمان ہے کہ اللہ کی مرضی کے بغیر کوئی طاقت میرا کچھ نہیں بگاڑ سکتی. یہ چیز اسے نڈر کر دیتی ہے. حضرت عمر کی بہن فاطمہ کیسے خام بولنے لگی جو کبھی بھائی کے سامنے نہیں بولی. جرت پیدا ہوتی ہے. بزدل نہیں ہوتا مواحد, لوگوں کے ساتھ ہر وقت ڈیفینسو نہیں رہتا. وہ اپنی باتوں کو صرف یہ نہیں کہتا, نہیں ایسے نہیں ایسے, میرا مطلب یہ ہے, میں یہ کہتا, نہیں نہیں, ٹو دی پوائنٹ, ہاں بھائی یہ بات ہے, آگے کرو, کیا کہتے ہو. پھر آپ دیکھیے جب آپ ایک دفعہ اپنا سٹینڈ لے لیتے ہیں تو آپ کے سامنے بڑی سے بڑی باطل قوت جو ہے وہ ٹھہر نہیں سکتی. پھر اس کے بعد قناعت اور بے نیازی. حرص اور حسد کے جذبات سے انسان مبرہ ہو جاتا ہے, جائز ذرائع استعمال کرتا ہے, اور اس کو پتہ ہے کہ اللہ تعالیٰ ہی تمام کاموں کو کرنے والا ہے. اسی کے ساتھ پھر آپ لکھ سکتے ہیں کہ اس بندے کو یقین ہو جاتا ہے کہ رازق اللہ ہی ہے, میرا رزق اسی کے ہاتھ میں ہے. میں محنت کروں, کم کروں, زیادہ کروں, میں حلال سے کروں, میں حرام سے کروں, میں کوئی ذریعہ اختیار کروں, لیکن میرا ایمان ہے کہ رزق مجھے تبھی ملے گا جب میرا رب مجھے دے گا. اور آخری بات کیا ہے کہ اللہ کے قانون کی پابندی کا احساس پیدا ہوتا ہے. پھر یہی ہے وہ احساس جو بندے کو بہت زیادہ بڑے بڑے کام کروانے پہ مجبور کرتا ہے اور انسان سنورتا جاتا ہے. تو اصل بات یہی ہے کہ انسان اپنے آپ کو دیکھے کہ میں کتنی توحید والی ہوں. کیونکہ یاد رکھیے کہ خالص توحید ہوگی نا, تھوڑے عمل سے بھی بچ جائیں گے انشاءاللہ. تھوڑے بھی عمل ہوں گے نا لیکن جہنم میں جانے سے بچ جائیں گے, لیکن بڑے بڑے عمل ہوں گے اور شرک کی موجودگی ہوئی تو بڑے بڑے عمل ضائع بھی ہو جائیں گے. اللہ تعالی ہمیں سچا اور پکا مواخد بنا دے. رکوع نمبر 2, وقال الذین کفروا اذا کنا ترابا. کافروں نے کہا کیا جب ہم مٹی ہو جائیں گے ہمارے باپ دادا بھی کیا ہم پھر نکالے رہیں گے؟ کیا ہم ہمارے باپ داداؤں کو بہت پہلے سے یہ وعدے دیے جاتے رہے؟ کچھ نہیں, یہ تو صرف اگلے لوگوں کے افسانے ہیں. کہہ دیجئے کہ زمین میں چل پھر کر ذرا دیکھو تو صحیح, گناہ کاروں کا کیسا انجام ہوا. ولا تحزن علیہم ولا تکن فی ضیق مما یمکرون. آپ ان کے بارے میں غم نہ کریں اور ان کے داؤ گھات سے تنگ دل نہ ہوں. کہتے ہیں کہ یہ وعدہ کب ہے, اگر سچے ہو تو بتلا دو. جواب دیجئے شاید بعض وہ چیزیں جن کی تم جلدی مچا رہے ہو تم سے بہت ہی قریب ہو گئی ہوں, یعنی قیامت یا اللہ کا عذاب. وَإِنَّ رَبَّكَ لَذُو فَضْلٍ عَلَى النَّاسِ. یقیناً آپ کا پروردگار تمام لوگوں پر بڑے فضل والا ہے, لیکن اکثر لوگ ناشکری کرتے ہیں. بے شک آپ کا رب ان چیزوں کو بھی جانتا ہے جنہیں ان کے سینے چھپا رہے ہیں اور جنہیں ظاہر کر رہے ہیں. زمین و آسمان کی کوئی پوشیدہ چیز بھی ایسی نہیں جو روشن اور کھلی کتاب میں نہ ہو. یقیناً یہ قرآن بنی اسرائیل کے سامنے ان اکثر چیزوں کا بیان کر رہا ہے جس میں یہ اختلاف کرتے ہیں, اور یہ قرآن ایمان والوں کے لیے ہدایت اور رحمت ہے. آپ کا رب ان کے درمیان اپنے حکم سے سب فیصلے کر دے گا, وہ بڑا ہی غالب اور دانا ہے. فتوکل علی اللہ انک علی الحق المبین. بس آپ یقیناً اللہ ہی پر بھروسہ رکھیے, یقیناً آپ سچے اور کھلے دین پر ہیں. بے شک آپ مردوں کو نہیں سنا سکتے اور نہ بہروں کو اپنی پکار سنا سکتے ہیں جبکہ وہ پیٹ پھیرے رو گرداں جا رہے ہوں, اور نہ آپ اندھوں کو ان کی گمراہی سے ہٹا کر رہنمائی کر سکتے ہیں. آپ تو صرف انہیں سنا سکتے ہیں جو ہماری آیتوں پر ایمان لائے ہیں, پھر وہ فرمبردار ہو جاتے ہیں. وَإِذَا وَقَعَ الْقَوْلُ عَلَيْهِمْ. اور جب ان پر عذاب کا وعدہ ثابت ہو جائے گا, ہم زمین سے ان کے لیے ایک ایسا جانور نکالیں گے جو ان سے باتیں کرتا ہوگا کہ لوگ ہماری آیتوں پر یقین نہیں کرتے تھے. یہ تھا رکوع نمبر 2. اس کا عنوان کیا ہے؟ آخرت پر کیے جانے والے اعتراضات کا جواب. پورے رکوع میں آپ نے دیکھا کہ مختلف اعتراضات تھے ان کے. مثلا جب ہم اور ہمارے باپ دادا مٹی ہو جائیں گے تو کیسے نکالے جائیں گے, जवाब क्या मिला? जमीन में चलकर देखो मुजरिमों का क्या अंजाम हुआ, यानी जब जिसने भी गलत काम किए फिर अल्लाह ताला ने उनको दुनिया में नीस्तो नाबूद कर दिया। दूसरा एक और बात जो थी नबी सल्लल्लाहु अलैहि वसल्लम को कही गई कि आप इनके हाल पे गम न करें, इनकी इन बातों से आपका दिल न घटे। फिर एक और एतराज था कि अगर आप सच्चे हैं तो ये धमकी कब पूरी होगी? وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ, कब ये बात सच्ची होगी? तो इसका जवाब क्या दिया गया? तुम्हें क्या पता वो वक्त करीब ही हो, और जमीन और आसमान की हर बात एक खुली किताब में लिखी हुई है। हाँ, जब हमारी वो बात साबित होगी तो जमीन से हम एक जानवर को निकालेंगे जो इनसे कलाम करेगा। क्या कहेगा? कि बेशक लोग अल्लाह की आयतों पर यकीन नहीं रखते थे, और यही होगा दाबतुल अर्ज, और उस वक़्त फिर इनको उस बात की हकीकत समझ में आएगी। फिर इस रुकू में कुरान पाक की के बारे में दो बातें हुई। नंबर एक, ये उन बातों की हकीकत बयान करता है जिसमें लोग इख्तलाफ करते हैं, और ये हिदायत और रहमत है ईमान वालों के लिए। एक ही चीज़ है, दो मुख्तलिफ लोगों को दो तरह से खिताब करती है। फिर आखिर जो एक और चीज़ इस रुकू में हमने देखी वो थी नबी सल्लल्लाहु अलैहि वसल्लम से खिताब, और पांच बातें आपको कही गईं। अल्लाह पर भरोसा रखो क्योंकि तुम हक पर हो, तुम मुर्दों को नहीं सुना सकते, बहरों तक अपनी वकार नहीं पहुंचा सकते जो पीठ फेर कर भाग जाएं, अंधों को रास्ता बताकर भटकने से नहीं बचा सकते, और जो लोग आपकी बातों को सुनते हैं यानी आप जिनको अपनी बात सुना सकते हैं सुनाइए, वो ईमान लाएंगे और फरमाबरदार बन जाएंगे। पूरे रुकू में खुलासा यही बनता है कि वो लोग जो तौहीद से मुंह फेरते हैं फिर वो तरह तरह के एतराजात करते हैं। आज के दौर में भी आप देखिए कि जब लोग किसी तौहीद वाले के साथ उलझते हैं तो इसी किस्म की बातें करते हैं। ये हमारे बाप दादा के तरीकों से फ़र्क है, ये हमारी अकीदतों को मिटाना चाहते हैं, ये गुस्ताख हैं, इनको बात समझ नहीं आती। इस तरह की बातें कि वाज़े बातें सुन के भी लोग छुटलाने लगे, तो हमें अपने लिए अमल में यही बात रखनी है कि जब अल्लाह की बात समझ में आ गई, उसकी कुदरत महसूस होने लगी, तो फिर उसके बाद इंसान कहीं और न भटके। अब देखिए कि पिछले रुकू में हमने ये बात सुनी कि अम्मे युजीबुल मुस्तर्रा इज़ादा, कौन है जो दुआओं को सुने, दुआओं के को सुन के उसका जवाब दे। अब ये अंदाज ऐसा है कि जो किसी भी सख्त दिल इंसान के दिल को भी नरम करने के लिए काफ़ी है, और ये हकीकत है कि अल्लाह के सिवा कोई दुआओं को नहीं सुनता। मज़लूम की बेकस की पुकार, चाहे वो मुशरिक क्यों ना हो, चाहे वो कुफर पे क्यों ना हो, अल्लाह के सिवा कोई नहीं सुनता। तो लिहाजा हर इंसान को अपने रब के साथ ताल्लुक को मजबूत करना है, और फिर इंशाअल्लाह ताला अल्लाह ताला उनको सीधी राह दिखाएगा। एक चीज़ इसमें जो हमने दावतुल अर्ज की देखी, तो इसके बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क्यामत नहीं आएगी जब तक कि तुम 10 निशानियां ना देख लो, और उनमें से एक क्या है कि जमीन से एक जानवर निकलेगा, दावतुल अर्ज होगा। फिर इस जानवर की बहुत सारी इलामात भी मिलती हैं, कहते हैं कि ये जानवर जो है यानी निकलेगा कब, जब दुनिया में कोई बंदा भी दीन की बात करने वाला नहीं रहेगा। यानी आपको मालूम है कि क़यामत से पहले इतने फितने उठेंगे कि लफ्ज़ अल्लाह कहने वाला कोई दुनिया में मौजूद नहीं होगा। उस वक्त लोग अंधेरों में नहीं, बंद मतलब कमरों में नहीं, बल्कि सरेआम सड़कों पर गुनाह करते दिखेंगे, और अगर उनको करते हुए कोई सिर्फ इतना कह देना कि भाई ओट में चले जाओ यानी पर्दे के पीछे चले जाओ, तो कहते हैं कि उसका दर्जा उस दौर में ऐसे होगा जैसे अबू बकर सिद्दीक और बड़े बड़े सहाबा का दर्जा था। यानी बुराई इतनी बढ़ जाएगी कि लोग इतनी भी बात नहीं कर सकेंगे, और फिर उस वक्त अल्लाह ताला जब दुनिया में इंसान अपना काम नहीं करेंगे तो जानवर को भेजेंगे। और इसके साथ कहते हैं कि ये अल्लाह की निशानियां दिखाएगा, इसके पास हज़रत सुलेमान अलैहिस्सलाम की अंगूठी और हज़रत मूसा का असा होगा, और काफिर जो भी है उसके माथे पे ये उस अंगूठी से मोहर लगाएगा उसका चेहरा काला हो जाएगा, और जो नेक लोग हैं उनके माथे पे एक लाइन खींचेगा असा के साथ तो उससे उसका चेहरा चमकने लगेगा। यानी दुनिया में मोमिन और काफिर की बातें जो हैं वो वाजे होने लगेंगी, फिर लोगों से कलाम करेगा, और फिर एक ख़ास वक्त आएगा कि उसके बाद ये गायब हो जाएगा। अल्लाह ताला ऐसे फितनों से हम सबको बचा के रखे। फितनों के दौर में जो किताब, तो उसके अंदर इसकी मजीद तफसीलात आप खुद भी पढ़ सकते हैं। جی رکوع نمبر تین کو دیکھتے ہیں. وَيَوْمَ نَحْشُرُ مِنْ كُلِّ أُمَّةٍ فَوْجًا, اور جس دن ہم ہر امت میں سے ان لوگوں کے گروہ کو جو ہماری آیتوں کو چھٹلاتے تھے گھیر کر لائیں گے, وہ سب پھر الگ الگ کر دیے جائیں گے. جب سب کے سب آ پہنچیں گے تو اللہ تعالیٰ فرمائے گا کہ تم نے میری آیتوں کو باوجود اس کے کہ تمہیں اس کا پورا علم نہ تھا کیوں چھٹلایا, اور یہ بھی بتاؤ تم کیا کچھ کرتے رہے. بس اب اس کے کہ انہوں نے ظلم کیا تھا ان پر بات جم جائے گی اور وہ کچھ بول نہ سکیں گے. الم یرو انا جعلنا اللیل لیسکنوا فیہ والنہار مبصرا, کیا وہ دیکھ نہیں رہے کہ ہم نے رات کو ان کے لیے بنایا کہ وہ اس میں آرام حاصل کریں, اور دن کو ہم نے دکھلانے والا بنایا. یقیناً اس میں ان لوگوں کے لیے نشانیاں ہیں جو ایمان اور یقین رکھتے ہیں. وَيَوْمَ يُنفَخُ فِي الصُّورِ فَفَزِعَ مَن فِي السَّمَاوَاتِ وَمَن فِي الْأَرْضِ إِلَّا مَن شَاءَ اللَّهُ, جس دن سور پھونکا جائے گا تو سب کے سب آسمانوں والے اور زمین والے گھبرا اٹھیں گے مگر جسے اللہ تعالیٰ چاہے, اور سارے کے سارے عاجز اور پست ہو کر اس کے سامنے موجود ہوں گے. وَتَرَى الْجِبَالَ تَحْسَبُهَا جَامِدَةً, اور آپ پہاڑوں کو دیکھ کر اپنی جگہ جمے ہوئے خیال کرتے ہیں لیکن وہ بھی بادلوں کی طرح اڑتے پھریں گے. یہ ہے سنت اللہ کی جس نے ہر چیز کو مضبوط بنایا, جو کچھ تم کرتے ہو یہ اس سے باخبر ہے. من جاء بالحسنتی فلہ خیر منہا وہم من فزع یومئذ آمنون, جو لوگ نیک عمل کریں گے انہیں اس سے بہتر بدلہ ملے گا, وہ اس دن کی گھبراہٹ سے بے خوف ہو جائیں گے, اور جو برائی لے کر آئیں گے وہ اوندے منہ آگ میں جھونک دیے جائیں گے. صرف وہی بدلہ دیے جاؤ گے جو تم کرتے تھے. انما امرت ان اعبد رب هذه البلده, مجھے تو بس اسی بات کا حکم دیا گیا ہے کہ میں اس شہر کے پروردگار کی عبادت کرتا رہوں جس نے اسے حرمت والا بنایا اور جس کی ملکیت ہر چیز ہے, اور مجھے یہ بھی فرمایا گیا کہ میں فرما برداروں میں سے ہو جاؤں, اور میں قرآن کی تلاوت کرتا رہوں. جو راہ راست پر آ جائے وہ اپنے نفع کے لیے راہ راست پر آئے گا, اور جو بہک جائے تو کہہ دیجئے کہ میں تو صرف ہوشیار کرنے والوں میں سے ہوں. وَقُلِ الْحَمْدُ لِلَّهِ سَيُرِيكُمْ آيَاتِهِ فَتَعْرِفُونَهَا, کہہ دیجئے کہ تمام تعریفیں اللہ ہی کو سزاوار ہیں, وہ ان قریب اپنی نشانیاں دکھائے گا جنہیں تم خود پہچان لو گے, اور جو کچھ تم کرتے ہو اس سے آپ کا رب غافل نہیں ہے. یہ ترکو نمبر تین, اس کا عنوان کیا ہے؟ قیامت کے مناظر. اس میں قیامت کے دو بڑے منظر ہمیں دکھائے گئے. ایک منظر کون سا ہوگا کہ جب ساری امتوں کو فوج در فوج جمع کیا جائے گا جو جھٹلاتے تھے, پھر لوگوں کی درجہ بدرجہ ان کی ایک اس میں بنا دی جائیں گی, یعنی ہر بندہ اپنے محسوس گروہ میں ہوگا. مثلا یہ شرابیوں کا گروہ ہے تو سارے شرابی ایک جگہ ہوں گے, زانیوں کا گروہ ہے تو سارے ایک جگہ ہوں گے, نیک لوگوں کا گروہ ہے تو وہ ایک جگہ ہوں گے. یعنی کلاسیفیکیشن کر دی جائے گی, ان کی درجہ بندی کی جائے گی, اور جب یہ سب اللہ تعالیٰ کے پاس آئیں گے تو اللہ تعالیٰ ان سے پوچھیں گے کہ کیا تم نے میری آیتوں کو نہیں سمجھا تھا. یعنی یہ سوال بھی قیامت کے دنوں کے اندر ہوگا. اور پھر جو ظلم انہوں نے دنیا میں کیے اپنے اوپر گناہوں کی صورت میں یا شرک کی صورت میں, اس کی وجہ سے عذاب کا وعدہ پورا ہوگا. اس دن کی وحشت سے یہ لوگ کچھ بول نہ سکیں گے, خاموش گونگے. اللہ تعالیٰ پھر ان کو پوچھیں گے کہ کیا دنیا میں جو میں نے رات اور دن بنائی تھی کیا تمہیں اس سے بات نہیں سمجھ آئی تھی کہ میں اسی طرح موت کے بعد زندگی اور زندگی کے بعد موت دے سکتا ہوں, اور ایمان والوں کے لیے واقعی اس میں نشانیاں تھیں. اگر ہم اس بات پہ تھوڑا سی بات کر کے دیکھیں, آج دنیا میں انسان مختلف طرح کے لوگ آپس میں کھلے ملے رہتے ہیں, اور اس کی وجہ سے کئی وجہ سے لوگ بچ بھی جاتے ہیں کسی بری چیز سے, اللہ کے عذابوں سے بچ جاتے ہیں. بعض لوگ نیک ہوتے ہیں, ان کی وجہ سے اس علاقے کی, اس حصے کی, اس ملک کی, اس شہر کی برائیاں ٹل جاتی ہیں, لیکن قیامت کے دن ایسا نہیں ہوگا, نمایاں ہو جائیں گے. تصور میں لائیے,
अगर आज हमारे अंदर जो भी कोई बुराई है अल्लाह ताला उसको बाहर खोल दे, सबको पता चल जाए, क्या हाल होगा? क्या दुनिया वाले भी हमारे साथ बात करना पसंद करेंगे? मुमकिन ही नहीं। वो सारी झूठी इज्जतें ख़त्म हो जाएंगी और हम बिल्कुल अपने आप को महसूस करेंगे कि हम दुनिया में शायद सबसे बदबخت हैं। दुनिया की तो ये रुसवाई शायद वक्ती हो, चंद लोगों को पता चलेगा हमारे इर्द गिर्द के, लेकिन क़यामत के दिन जब सारी दुनिया अगले अगले पिछले वहाँ मौजूद होंगे, आप सोचिए कि अबू बकर सिद्दीक जैसे लोग भी होंगे, हज़रत इब्राहिम अलैहिस्सलाम जैसे इंसान भी होंगे, और सबके सामने अगर किसी की मेरी आप तो हम अपनी कहेंगे ना कि अगर मेरी कोई बुराई सामने खुल जाती है तो उसको क्या हाल होगा मेरा? क्या वाकई हमारे लिए इसके अंदर यानी इबरत का मुकाम नहीं कि हम अपने आप को बचाएं? फिर एक और चीज़ जो क़यामत के मंजर के नाते से इसमें हुई, जब सूर फूका जाएगा लोग हौल खा के गिर रहे होंगे, ज़मीन व आसमान की सारी मखलूकात बेहोश हो जाएगी। हाँ वही बचेगा उस बेहोशी से जिसको अल्लाह ताला चाहे। ये कौन लोग होंगे जो क़यामत के दिन की बेहोशी से बचेंगे? बास कहते हैं अम्बिया और शोहदा होंगे, बास कहते हैं फरिश्ते होंगे, और बास कहते हैं कि सब ईमान वाले होंगे। यानी ईमान वाले जो हैं वो जो हैं इस बेहोशी से बचेंगे, क्योंकि अल्लाह ताला ने दुनिया में कह दिया था ना, ला खौफ़ुन अलैहिम वला हुम यहज़नून, ना खौफ होगा ना गम होगा। और बास कहते हैं कि हज़रत मूसा अलैहिस्सलाम के बारे में भी आता है, क्योंकि वो कोहे तूर पे बेहोश हो गए थे अल्लाह ताला के जलवे का जो तकाजा किया था, तजल्ली पड़ी थी, तो हो सकता है कि इसकी वजह से वो बच जाएं। वल्लाहु आलम बिस्सवाब। हमारा काम तो ये है कि हमने अपने आप को दुनिया में अल्लाह के हुक्मों पर लाना है। फिर इसी तरह उस दिन सब कान दबाए अल्लाह की बात को सुन रहे होंगे। दुनिया में जब इंसान को अल्लाह की बात कही जाती है तो अक्सर नहीं सुनता, सुन के भी दिल में कह रहा होता है मैं ना मानूं, मुझे नहीं मानना, ये मेरे लिए नहीं है। फरमाए क़यामत के दिन इतने गौर से सुन रहे होंगे कि गोया के ये बात उसी को कही जा रही है। लेकिन क्या फ़ायदा? कुछ दुनिया में सुनते तो फ़ायदा करते ना। सूरत मुल्क में जाके पढ़ेंगे कि क़यामत के दिन लोगों की एक हसरत क्या होगी, वलौ कुन्ना नस्मऊ औ नाक़िलु मा कुन्ना फ़ी अस्हाबि सैर, काश हम दुनिया में सुन लेते और अकल इस्तेमाल करते, आज हम दोजख में ना होते। जब भी कोई बंदा सुनने से इनकार करे, दीन की बात उसको अच्छी ना लगे, उसको बोरियत होने लगे, वो थकने लगे, उसको नींद आने लगे, या उसकी जगह कोई और महफिलें ज़्यादा अच्छी लगने लगे, तो उसको इस वक्त को देख लेना चाहिए कि क्या हाल होगा उस वक्त जब मैं सिर्फ इतनी सी हसरत की वजह से परेशान होगा। कभी ऐसा होता है कि बड़ा अहम ऐलान होता है और आप सुन नहीं पाते, फिर वो चीज़ आपसे मिस हो जाती है, बाकी जो सुनते हैं ऐलान उसको वो फ़ायदा उठाते हैं, वो चीज़ ले आते हैं, बाद में आपका क्या हाल होता, कितना अफसोस होता है, काश मैंने वो ऐलान सुन लिया होता, काश मैंने वो खबर पढ़ ली होती, आज मैं भी ये फ़ायदा ले लेती। हालांकि वो थोड़ा सा फ़ायदा होगा, कोई $1-2 का फ़ायदा होगा, कोई और ही तरीके से आपको फंसा जा रहा होगा, लेकिन इंसान इसके मामले में भी अपने आप को बहुत महसूस करता है। लेकिन क्या हाल होगा उस दिन कि जब लोग दुनिया में अल्लाह की इस बात को ना सुनने का गम करेंगे। अल्लाह करे कि दुनिया में ही हमें इस चीज़ की कदर हो जाए और हम इसका एहसास कर सकें। फिर इसी तरह क़यामत के दिन अल्लाह ताला ने बताया कि पहाड़ बादलों की तरह उड़ रहे होंगे। तसव्वुर में लाएं, कभी आपने डायनामाइट से पहाड़ों को तोड़ते फोड़ते देखा है? कभी बिल्डिंग्स देखी होंगी? सऊदीया में जब आप जाते हैं तो वहाँ हरम की जब तौसी की जाती है तो इर्द गिर्द की जो बिल्डिंग्स हैं वो गिराई जाती हैं। एक दफ़ा हम वहीं थे और एकदम बाहर जैसे एक गुबार उठा ना, तो देखा बाहर बिल्डिंग थी तो उन्होंने खुद उसको गिराई। ऐसे लग रहा था कि जैसे चारों तरफ एक आंधी आ गई, गुबार और उड़ती उड़ती चीज़ें, यानी ऐसे पूरी हालांकि क्रश करते हैं ना तो वो धूल बन के उड़ जाती हैं, वो ईंटें और जो भी वहाँ का चूना गारा होता है। ये तो एक छोटी सी इमारत है, ये बड़े बड़े पहाड़ जिस दिन उड़ेंगे आप सोचिए वो धमाका कितना शदीद होगा कि जिसके अंदर ये हालात होंगे, और एक कमज़ोर इंसान जो है उसका क्या हाल होगा। खौफ से इंसान कांप जाता है अगर ऐसे मंजर पे यकीन आने लगे। फिर इसी तरह ये बताया कि वो लोग जो दुनिया में नेकियां करेंगे उस दिन के खौफ से अमन में रहेंगे, घबराहट नहीं होगी उन पे। अल्लाह करे कि आज नेकियां कर लें तो घबराहट से बच जाएं। अब देखिए कि सबसे बुरी चीज़ जो मेरा ख्याल है इंसानों को तकलीफ देती है वो घबराहट है। किसी भी जगह आप देख लें, जिसका दिल पुरसकून हो गया ना वो उसकी दुनिया जन्नत बन गई, और जो घबराहट में है, खौफ में है, फिर उसके पास सब कुछ होने के बावजूद भी कुछ भी नहीं होता, तो असल बात यही है फिर कि हम अगर नेकियां कर सकते हैं तो कर लें, जितनी कर सकते हैं उतनी इंशाल्लाह क्यामत के दिन अमन होगा। ये ऐसे ही है ना कि जैसे आप अपने हिस्से का अगर काम कर लेते हैं, कोई आपको काम दिया जाए, आप वक्त पे या वक्त से पहले करते हैं, तो आप कितने मुतमईन होके बैठते हैं, आराम, चलो ठीक है अब इंजॉय करेंगे। और अगर नहीं करते तो नतीजा क्या होता है, आखिरी लम्हे तक बौखलाहट रहती है। आज अगर हम दुनिया में जल्दी से जल्दी अपने वक्त को शुरू करते हुए काम कर लेंगे ना, तो इंशाल्लाह अल्लाह ने चाहा अगर हमें उम्र मिल गई तो बुढ़ापा हमारा मुतमईन गुजरेगा। आपने देखे कि अमूमन जो लोग दुनियादार होते हैं ना, फिर बुढ़ापा बड़ा काबिले रहम होता है। वो लोग मसलन मैंने देखा कि जो लोग फिल्म इंडस्ट्री से होते हैं, जवानी उनकी शबाब पूरा जोश पे होता है, लेकिन बूढ़े होते हैं जरा उम्र ढलने ही लगती है तो लोग उनको मूवीज में लेना छोड़ देते हैं। जब लोगों ने छोड़ा, स्टेज से हटे, लोगों के जहनों से भी हट गए, और फिर उसका नतीजा क्या होता है कि वो कई दफे एड़ियां रगड़ते मरते हैं और कोई उनके मरने की खबर नहीं देता, कुछ भी नहीं होता उनके पास, क्योंकि जवानी में काम करते थे, दौलत आती थी और वो उड़ा दी गुलछड़ों में। अब काम नहीं रहा, माल नहीं रहा, तो बाद दफा माली परेशानियों में भी होते हैं, और कहीं कोने में अखबार के छोटी सी खबर आती होगी उनके मरने की कि ये दुनिया से चले गए। इसके बरक्स वो लोग जो दुनिया में जवानी, बचपन, अपनी बिल्कुल टीन एज जो है उसको अगर अच्छे कामों में लगाते हैं, तो अल्लाह के हुक्म से फिर उनका बुढ़ापा इज्जत से होता है। आप कोई भी आजमा के देख लें कि वो लोग जो दीनदार हैं, बुजुर्गों का शायद लोगों के तो तसव्वुर में दीन का काम करने वाले आते ही बूढ़े लोग हैं, बुजुर्ग लोग आते हैं और उनकी इज्जत और उनकी तकरीम, ये सब चीजें मौजूद हैं, और जो लोग नहीं करेंगे फिर उनके साथ रुसवाई है। अल्लाह ताला से ये दुआ करते हैं कि अल्लाह ताला हमें अमल की तौफीक दे। हमारे लिए एक छोटी सी बात है करने की इस रुकू के नाते से, कि कम अज कम तीन लोगों को अपने ये जो क्यामत की बातें, ये मनाजिर पढ़े, इसके बारे में उनको बताना है। अपने पास अपने काम में नोट कीजिए कि इसके बारे में थोड़ी सी बातचीत करनी है, और इससे क्या होगा कि फिर हो सकता है कि उनके दिल में भी इस चीज का खौफ पैदा हो।